आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
Hey।
यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा रोमी एक अध्याय एकदेखि सात पदबाट अध्ययन गर्न गइरहेका छौ। सबभन्दा पहिले हामी देख्नेछौ रोमका विश्वासीहरूलाई पाउलको अभिवादनको उल्लेख हुँदै यो आरम्भ हुन्छ। रोमी एक अध्यायको एक पदमा भनिएको छ, म पाउल येशु ख्रीष्टको दास प्रेरित हुनलाई बोलाइएको र परमेश्वरको त्यस सुसमाचारको निम्ति अलग गरिएको हुँ। पाउल नाम ल्याटिन शब्द पाउलसबाट आएको हो र यसको अर्थ हो सानो। तिनको पहिलो नाम टार्ससको साउल थियो, जुनको अर्थ थियो घमण्डी। पछिबाट उसको नाम साउलबाट पाउलमा सर्यो, अर्थात घमण्डीबाट सानो। पाउल आफैलाई यहाँ सबभन्दा पहिले ती रोमी विश्वासीहरूलाई प्रभु येशू ख्रीष्टको दासको रूपमा परिचय गर्दछन्। यहाँ उल्लेखित दास चाहिँ ग्रीक शब्दमा हो डुलोस, अर्थात बन्धुवा दास। उसले यो दासको स्थान स्वैच्छिक रूपमा लिन इच्छुक भए। प्रभु येशूले हामीलाई प्रेम गर्नुभयो र हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो, तर उहाँले हामीलाई कहिले पनि दास बनाउनु हुन्न। तपाईँ स्वैच्छिक रूपमा उहाँका आउनुपर्छ र उहाँको दास बनिनुपर्छ। उहाँले तपाईँलाई उहाँको सेवा गर्न पनि बाध्य वा कर लगाउनुहुन्न। उहाँले यरुसलेमलाई लुका 13:34 पदमा भन्नुभयो, यरुसलेम ए यरुसलेम, त जो अगम वक्ताहरूलाई मार्ने र त कहाँ पठाएकाहरूलाई ढुङ्गाले हान्ने, जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटा मुनि बटुल्छ, त्यसरी नै कतिपल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरे तर तैले मानिनस्। फेरि अर्को पल्ट हाम्रा प्रभुले भन्नुभयो योहना 5:40 पदमा, तिमीहरूमा जीवन होस् भनेर तिमीहरू म कहाँ आउँदैनौ। मित्र, यो बिना नाप बिना सन्देह तपाईसँग प्रभु येशू ख्रीष्टको आफैलाई दास बनाउने सुवर्ण मौका छ, अवसर छ। यो तपाईँले आफ्नै इच्छाले गर्नुपर्छ। उहाँले तपाईँलाई कर लगाउनुहुने छैन, बाध्य गराउनुहुने छैन। दमिश्कको बाटोमा प्रभुले पाउललाई भन्नुभयो, साउल साउल, तिमी मलाई किन खेदो गर्दछौ? पाउले जवाब दिए, प्रभु तपाईँ को हुनुहुन्छ? उहाँले भन्नुभयो, म येशु हुँ जसलाई तिमी खेदो गरिरहेका छौ। अनि यही नै समयमा पाउले उहाँलाई आफ्नो उद्धारकर्ताको रूपमा थाहा पाए र अपनाए। त्यसपछि पाउलको प्रश्न थियो, अब तपाईँले मबाट के गरेको चाहनुहुन्छ? मित्र, यही बेला पाउले आफैलाई ख्रिष्टको बन्धुवा दास बनाए। भनिएको छ, म पाउल येशु ख्रिष्टको दास प्रेरित हुनलाई बोलाइएको र परमेश्वरको त्यस सुसमाचारको निम्ति अलग गरिएको हुँ। येशु ख्रिष्टको दास बोलावट भएको पाउल प्रेरितबाट। मित्र, यो उसको निर्णय थिएन जुनले उसलाई प्रेरित बनायो, यो परमेश्वरको निर्णय थियो र परमेश्वरले बोलाउनु भयो। पाउलले सबभन्दा पहिले आफैलाई ख्रिष्टको बन्धुवा दास बनाए र अहिले तिनलाई प्रभु येशु ख्रिष्टको सुसमाचारको निम्ति प्रेरितको बोलावट भएको छ अनि उहाँले चुनेको सेवक वा दासलाई मात्र उहाँ प्रयोग गर्नुहुनेछ। आज सेविकाईमा धेरै मानिसहरू छन् जसलाई परमेश्वरले बोलाउनु भएको छैन। पाउलले भन्न सके पहिलो कोरन्थी 9:16 पदमा, किनकि मैले सुसमाचार सुनाइन भने मलाई धिक्कार छ। यो कुराको याद राख्नुहोस् कि यर्मिया 1:4-10 पद अनुसार यर्मियालाई बोलावट भएको थियो जब तिनी बालक थिए। परमेश्वरले यर्मिया 23:21 पदमा झुट्टा अगमवक्ताहरूको बारेमा भन्नुहुन्छ, मैले यी अगमवक्ताहरूलाई पठाइन तर तिनीहरू कुदेर गए, तिनीहरूसित म बोलिन तर पनि तिनीहरूले अगमबाडी कहे। मित्र, यर्मियालाई अगमवक्ताको बोलावट भएको थियो र पाउललाई प्रेरितको बोलावट भएको थियो। पाउल भन्छन् कि तिनी प्रेरित हुन्, जुनको अर्थ हो पठाइने व्यक्ति। हाम्रो प्रभुले योहन्ना 13:16 पदमा भन्नुभयो, खबर पुर्याउने वा खबर दिन पठाइने व्यक्ति पठाउने भन्दा ठूलो हुँदैन। यही शब्द फेरि फिलिपी 2:25 पदमा उल्लेख भएको छ। सुसमाचार घोषणा गर्न प्रभु येशूद्वारा चुनिएको जनको निम्ति नयाँ नियममा यस शब्दसँग पाराभाषिक अर्थ छ, अर्थात प्रेरितको जीवनमा केही योग्यता हुनुपर्छ। पहिलो, तिनी ख्रिष्टको पुनरुत्थानको साक्षी वा गवाही हुनैपर्छ। अनि पाउले भने कि पुनरुत्थित ख्रिष्ट तिनको अगाडि प्रकट हुनुभयो। पहिलो कोरन्थी 15:8 पदमा पाउल भन्छन्, अनि सबैभन्दा पछि बेला नपुगी जन्मेको मानिस जस्तै म कहाँ पनि उहाँ देखा पर्नुभयो। त्यसपछि पाउल प्रभाव पार्ने आलंकारिक प्रश्न सोध्छन्। पहिलो कोरन्थी 9:1 पदमा, के म प्रेरित होइन र के म स्वतन्त्र छैन, के मैले हाम्रा प्रभु येशूलाई देखेको छैन। अनि पाउल प्रेरित थिए भन्ने दोस्रो प्रमाण थियो तिनीसँग आश्चर्य कर्महरू र चिन्हहरू गर्ने वरदान। उसले भन्यो कि तिनी अन्य भाषाहरू बोल्न सक्थे। म विश्वास गर्दछु कि जब तिनी गलाती प्रदेशमा प्रचारको सिलसिलामा गए, उदाहरणको निम्ति तिनी आइगिन समुद्र तटको क्षेत्रहरूमा पुगे जहाँ धेरै युनानी वा ग्रीक शहरहरू र विभिन्न जनजातिहरू थिए र त्यहाँ बेग्लै भाषा बोलिन्थ्यो, तर पाउल तिनीहरूको भाषाहरू बोल्न सक्थे। तिनीसँग अन्य भाषाहरूको वरदान थियो। उही समयमा तिनीसँग चंगाईको वरदान थियो। उसले मरेका मानिसलाई पुनः जीवित पारे। अमित्र, हामीले देख्यौं पाउल येशु ख्रिष्टको बन्धुवा दास थिए र तिनी बोलावट भएको प्रेरित थिए र यस पद एकमा अर्को कुरा देख्छौ, तिनी सुसमाचारको निम्ति अलग गरिएका थिए, मतलब सुसमाचार सुनाउनको निम्ति अलग गरिएका थिए। दुई पदमा भनिएको छ, जुन सुसमाचार उहाँले अघिबाटै आफ्ना अगमवक्ताद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो। मित्र, सुसमाचार नयाँ कुरा होइन। यो सुसमाचार पुरानो नियमभरि उहाँका सबै अगमवक्ताहरूद्वारा प्रतिज्ञा गरिएको थियो। सुसमाचार यो हो कि परमेश्वर मानव जातिलाई प्रेम गर्नुहुन्छ र परमेश्वरले मानव जातिको उद्धार र मुक्तिको निम्ति बाटो पेश गर्नुहुन्छ। यसले हामीलाई अति नै प्रिय प्रेम सम्बन्धमा ल्याउँदछ। उहाँले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रो निम्ति आफैलाई दिनुभयो। ओ, कति महान कुरा! भनिएको छ, जुन सुसमाचार उहाँले अघिबाटै आफ्ना अगमवक्ताद्वारा पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको थियो। तीन पदमा भनिएको छ, यो सुसमाचार परमेश्वरको पुत्रको विषयमा हो जसको जन्म शरीर अनुसार दाउदको वंशबाट भएको थियो। अमित्र, सुसमाचार सम्पूर्ण प्रभु येशु ख्रिष्टको बारेमा हो। सुसमाचार उहाँले के गर्नुभयो सो कुरा हो। सुसमाचार उहाँको पुत्र प्रभु येशु ख्रिष्टको विषयमा हो। यहाँ हामीसँग उहाँको पूरा उपाधिहरू छन्। उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ हाम्रो प्रभु येशु ख्रिष्ट हुनुहुन्छ। यो उहाँको सुन्दर अद्भुत नाउँ हो। आज हामी प्राय सुन्ने गर्छौं कि हामीलाई येशुको धर्मको आवश्यक छ। मेरो मित्र, उहाँसँग धर्म थिएन, उहाँले यसको आवश्यक उहाँलाई थिएन। उहाँ परमेश्वर हुनुहुन्छ। आज हामीलाई के चाहिन्छ भने प्रभु येशू ख्रिष्टको बारेको धर्मको जुनले उहाँको चारैतिर घेर्दछ त्यो चाहिँ उहाँले मानव जातिको उद्धारको निम्ति के गर्नुभयो सो कुराको बारेमा हो। प्रभु येशू वास्तवमा परमेश्वर हुनुहुन्छ। उहाँ आराधना वा पूजा गर्न सक्नुहुन्न। उहाँलाई आराधना गर्नु पर्दछ। कसैले भन्ला उहाँले प्रार्थना गर्नुभयो त? हजुर, निश्चय नै, किनभने उहाँले मानवताको स्थान लिनुभयो थियो। दोस्रो हो, उहाँले अरूलाई सहायता गर्न मन सायको खातिर एक माध्यमको रूपमा प्रार्थना गर्नुभयो। उदाहरणको निम्ति लाजरसको चिहानमा उहाँले प्रार्थना गर्नुभयो। बाइबलले भन्छ, येशू मासतिर नजर उठाएर भन्नुभयो, हे पिता, म तपाईलाई धन्यवाद दिन्छु किनकि तपाईले मेरो निम्ति र मेरो बिन्ती सुन्नुभयो। तपाईले बराबर मेरो बिन्ती सुन्नुहुन्छ भनी मैले जानेको थिएँ, तर वरिपरि उभिएका भीड़का कारणले तपाईले मलाई पठाउनु भएको भनी तिनीहरूले विश्वास गरून् भनी यो भनेको हुँ। मेरो मित्र, उहाँले हाम्रा विश्वासहरूको सहायता गर्न प्रार्थना गर्नुभयो, तर उहाँ प्रभु येशू ख्रिष्ट हुनुहुन्छ। यो कुराको पनि ध्यान दिनुहोस् कि उहाँ शरीर अनुसार र दाऊदको वंशबाट जन्मनु भएको थियो। यो प्रभु येशू ख्रिष्टको मानवता हो। चार पदमा भनिएको छ, येशू ख्रिष्ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्थान भएर पवित्रताको आत्मा अनुसार शक्तिमा परमेश्वरको पुत्र ठहरिनुभयो। मित्र, पुनरुत्थानले उहाँलाई परमेश्वरको पुत्र बनाएन, यसले खालि उहाँ को हुनुहुन्थ्यो सो कुरा प्रकट गरिदिनुभयो। चार पदमा हामी पढ्छौं, येशू ख्रिष्ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्थान भएर पवित्रताको आत्मा अनुसार शक्तिमा परमेश्वरको पुत्र ठहरिनुभयो। यसले हामीलाई ख्रिष्टको पूर्व मानवता र ख्रिष्टको पूर्ण ईश्वरत्वको दिदछ। उहाँ 100% मानिस हुनुहुन्थ्यो, उहाँ 100% परमेश्वर, उहाँ इस मानव हुनुहुन्छ वा परमेश्वर मानव भनिएको छ। येशू ख्रिष्ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्थान भएर पवित्रताको आत्मा अनुसार शक्तिमा परमेश्वरको पुत्र ठहरिनुभयो। यो येशूको मानव आत्माको अर्थ हुन सक्छ, तर म व्यक्तिगत तौरमा विश्वास गर्दछु कि यो आत्मा वास्तवमा पवित्र आत्माको उल्लेख हो। म विश्वास गर्दछु कि यहाँ दृश्यमा त्रिएक छ, त्रिएक परमेश्वरको तस्विर छ यहाँ। यस चार पदमा भनिएको छ, मुर्दाबाट पुनरुत्थान हुनुभएकोले शक्तिसँग परमेश्वरको पुत्र ठहरिनुभयो। पुनरुत्थानले हरेक कुराको प्रमाणित गर्दछ। पुनरुत्थानले नै उहाँलाई परमेश्वरको पुत्रको रूपमा खड़ा गरिदिन्छ। जब तपाईँ बाइबल पढ्नुहुन्छ, तब प्रभु येशू ख्रिष्ट उहाँको पुनरुत्थानको शक्तिमा पेश गरिएको पत्ता लगाउनुहुन्छ। सबभन्दा पहिले उहाँलाई आफ्नो शरीरको दिनहरूमा पृथ्वीमा हिँड्नु भएको र मानिसहरूबाट तिरस्कार र इन्कार गरिएको देखिनु भएको छ। हामी उहाँको शारीरिक थकानको मेटाउन सामर्यको कुवानेर बसेको र समुद्रमा आँधी तुफानको बीचमा नौमै डुंगामै निधाएको देख्छौ। अन्तिममा उहाँलाई अपमानपूर्वक चुटिएको, पिटिएको र क्रुसमा टाँगिएको हामी देख्छौ। यद्यपि उहाँ थिचो मिचोमा र कष्ट दिएको व्यक्ति हुनुभए तापनि त्यहाँ त्यो समय आयो, उहाँ मृत्युबाट पूर्ण ब्योति उठ्नुभयो। उहाँको पुनरुत्थानले प्रमाणित गर्दछ उहाँ बिल्कुल सही बोलिरहनु भएको थियो जब उहाँले युहन्ना 8:23 पदमा भन्नुभयो, तिमीहरू तलका हौ, म माथिको हुँ, तिमीहरू यस संसारको हौ, म यस संसारको होइन। अमित्र, इसरायलका ती घोरेटोको बाटोमा उहाँको हिँडाई अहिले पूरा भयो। उहाँ महान सामर्थ्य र शक्तिमा मृत्युबाट पूर्ण जी उठ्नुभयो। उहाँको पुनरुत्थानले उहाँको कुँवारी कन्याबाटको जन्मको प्रमाण गर्दछ। उहाँ शक्तिसँगको परमेश्वरको पुत्र हुनुहुन्छ। त्यसपछि त्यहाँ अर्को महान सत्यता यहाँ छ। हामी देख्छौ कि ख्रिष्ट पुनरुत्थान हुनुभयो र वर्तमान समयमा उहाँ स्वर्गमा परमेश्वरको दाहिने हातमा विराजमान हुनुभएको छ र विश्वासीहरूको निम्ति अर्जबिन्ती गरिरहनु भएको छ र तिनीहरूलाई शक्ति र सान्त्वना दिइरहनु भएको छ। आज उहाँ महिमामा हुनुहुन्छ, तर धेरै मण्डलीहरूले उहाँको बारेमा यो दृश्य गुमाए। हामीले फेरि उहाँको बारेमा बोधको पुनप्राप्त गर्न थुप्रै आवश्यक छ। के आज तपाईँ जीवित ख्रिस्टसँग व्यक्तिगत सम्पर्कमा हुनुहुन्छ? उही समयमा ख्रिष्टको पुनरुत्थानले यो कुराको निश्चय गर्दछ कि उहाँ यो पृथ्वीमा एक दिन न्यायकर्ता र राजाहरूको राजा र प्रभुहरूको प्रभुको रूपमा फर्की आउनुहुनेछ। उहाँले पापहरूको खत्तम गर्नुहुनेछ र उहाँ यो पृथ्वीमा धार्मिकतामा शासन गर्नुहुनेछ। उहाँले मानव जातिलाई इन्साफ गर्नुहुनेछ। पाउले बुद्धिजीवी प्रतिभाशाली ज्ञानी एथेन्समा रहने दर्शन शास्त्रीहरूलाई भने, प्रेरित 17:29-31 पदमा, तब परमेश्वरको सन्तान भइकन पनि हामीले परमेश्वरलाई मानिसको कल्पना र सिपले खोपेका सुन अथवा चाँदी अथवा ढुङ्गा हुन् भन्ने ठान्नु हुँदैन। यसकारण अज्ञानका समयलाई परमेश्वरले वास्ता गर्नु भएन, तर अब सबै ठाउँमा सब मानिसलाई पश्चाताप गर्न आज्ञा दिनुहुन्छ, यतिसम्म कि उहाँले एक दिन ठहराउनु भएको छ जुन दिनमा उहाँ आफूले नियुक्त गर्नुभएको मानिसद्वारा धर्मपूर्वक संसारको इन्साफ गर्नुहुनेछ, जसको बारेमा उहाँलाई मरेकाबाट ब्यौताएर सबै मानिसहरूलाई उहाँले विश्वास दिलाउनु भएको छ। मित्र, यो अति नै गम्भीर तथ्य हो कि प्रभु येशू मृत्युबाट पुनरुत्थान भई उठ्नु भएकोले गर्दा उहाँको अगाडि कुनै दिन तपाईँ खड़ा हुनुपर्नेछ इन्साफको लागि। मित्र, के तपाईँ उहाँको अगाडि उहाँलाई विश्वास गर्ने एक सत्य विश्वासीको रूपमा उभिनुहुनेछ? के तपाईँ उहाँको अगाडि उहाँको विश्वास नगरी एक गुमेको पापीको रूपमा, जसको अन्तिम लक्ष्य भाग्य नरकीय दण्ड हो, त्यस किसिमको निन्दित व्यक्तिको रूपमा खड़ा हुनुहुनेछ? यदि तपाईँले प्रभुलाई उद्धारकर्ताको रूपमा ग्रहण गर्नुभएको छैन भने निन्दा नरकीय दण्ड तपाईँमाथि निश्चय नै आउनेछ। तपाईँ परमेश्वरको अघि आफ्नो धार्मिकतामा उभिन सक्नुहुने छैन जबसम्म तपाईँ उहाँलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुहुन्न। तपाईँ निश्चय नै नरकीय दण्डित अभागीय व्यक्ति हुनुहुनेछ, जुन अन्तिम अनि अति नै डरलाग्दो कुरा हो। यसरी उहाँको पुनरुत्थानले यो कुराको निर्धारित वा तय गरेको छ कि हामी कुनै दिन ख्रिष्टलाई सामना गर्न पर्नेछ इन्साफको अगाडि, न्याय आसनको अगाडि। 5 पदमा भनिएको छ, उहाँका नाउँको खातिर विश्वासद्वारा आउने आज्ञा पालन सबै जातिहरूको बीचमा ल्याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं। अनुग्रह र प्रेरितको काम, हजुर, अति नै महत्वपूर्ण कुराहरू हुन्। हामी देख्दछौ कि अनुग्रह परमेश्वरको उद्धारको विधि हो, तरिका हो। यदि परमेश्वर अनुग्रही नहुनु भएको भए हामी कोही पनि उद्धार पाउने थिएनौ। यद्यपि विशेष गरेर प्रेरित शब्द पावल र अन्य प्रभुका चेलाहरूको निम्ति लागू भए तापनि प्रत्येक विश्वासी प्रेरित हौ। प्रेरितको ग्रीकमा अर्थ वा यसको तात्पर्य हुन आउँछ पठाइएका जन। प्रत्येक विश्वासी गवाही हुनै पर्छ, साक्षी हुनै पर्छ, ख्रिष्टको सुसमाचार सुनाउनै पर्छ। तपाईँ यी दिनहरूमा परमेश्वरको वचन दिने काममा के गरिरहनु भएको छ? मित्र, अनुग्रह र प्रेरितको काम पाउने व्यक्तिहरूको काम यही नै हो। पद 5 पावल भन्छन्, उहाँको नाउँको निम्ति सबै अन्य जातिहरूका बीचमा विश्वासद्वारा आज्ञा पालन गर्नको निम्ति हामीले अनुग्रह र प्रेरितको काम पायौं। यो पावलद्वारा रोमीहरूलाई लेखिएको पत्र आज्ञाकारितासहित आरम्भ हुन्छ र आज्ञाकारितासहित अन्त पनि हुन्छ। यो रोमीको पत्रको अन्तिम अध्यायमा पावल भन्छन् 16:19 पदमा, किनकि तिमीहरूको आज्ञाकारिताको विषयको खबर सबै मानिसहरूमा फैलिएको छ। फेरि 16:26 पदमा भनिएको छ, विश्वासको आज्ञाकारिताको निम्ति सबै जातिहरूलाई बताइदिइएको छ। विश्वासको आज्ञाकारिता परमेश्वरको निम्ति अति नै महत्वपूर्ण कुरा हो। परमेश्वरले हामीलाई विश्वासद्वारा उद्धार गर्नुहुन्छ, कामहरूद्वारा होइन। तर उहाँले हामीलाई उद्धार गरिसक्नु भएपछि उहाँले हामीसँग हाम्रा कामहरूको बारेमा, हाम्रा उहाँप्रतिको आज्ञाकारिताको बारेमा कुरा गर्न चाहनुहुन्छ। म धेरै मानिसहरूले यो येशूमा विश्वास गर्ने कुराको बारेमा कुरा गरेको सुन्छु, गप गरेको सुन्छु, त्यसपछि तिनीहरू शैतान जस्तो जीवनयापन गर्दछन् र उसलाई सेवा गरेको जस्तो देखिन्छ। मित्र, उद्धारको विश्वासले प्रभु येशू ख्रीष्टप्रति आज्ञाकारी बनाउँछ। भनिएको छ 5 उहाँको नाउँको खातिर विश्वासद्वारा आउने आज्ञा पालन सबै जातिहरूको बीचमा ल्याउनलाई हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौ। 6 तिमीहरू पनि तिनीहरू सँगसँगै येशू ख्रीष्टका हुन बोलाइएका छौ। यहाँ उल्लेखित बोलाएकाहरू चाहिँ चुनिएकाहरू हुन्। कोहरू चाहिँ बोलाएका हुन् त? तिनीहरू सुसमाचार सुन्नेहरू हुन्। प्रभु येशूले यो स्पष्ट बनाउनुभयो जब उहाँले युहन्ना 10:27 पदमा भन्नुभयो, मेरा भेडाहरूले मेरो स्वर सुन्छ र म तिनीहरूलाई चिन्दछु र तिनीहरूले मलाई पछ्याउँछ। यदि तपाई कसैलाई पछ्याइरहनु भएको छ वा केही कुरालाई पछ्याइरहनु भएको छ भने तपाईले उसलाई सुन्नु भएको छैन वा उहाँलाई कति पनि सुन्नु भएको छैन। तपाई उहाँको एक भेडा हुनुहुन्न। उहाँको स्वर सुन्ने र उहाँलाई पछ्याउनेहरू बोलाएका जनहरू हुन्। हामी चुनावको बारेमा तर्क नगरौं। यो अति नै सरल कुरा हो। उहाँले बोलाउनुहुन्छ र तपाईँ जवाब दिनुहुन्छ। यदि तपाईँले जवाब दिनुभएको छ भने तपाईँ एकजना चुनिएकोहरूमध्ये एक हुनुहुन्छ, अर्थात ख्रिस्टद्वारा बोलाएको एकजना जन। पाउल रोमी ख्रिस्टियनहरूको निम्ति विश्वाससाथ भन्छन् कि तिनीहरू पनि बोलाएका जनहरू हुन्। अहिले यसपछि पाउल खास आफ्नो अभिवादनतिर फर्किआउँछन्। सात पदमा भन्छन्, रोममा भएका तिमीहरू सबै परमेश्वरका प्रियहरू जो सन्त हुनलाई बोलाएका छौ, तिमीहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशु ख्रिस्टबाट अनुग्रह र शान्ति। परमेश्वरका प्रियहरू, के यो अति नै सुन्दर कथन होइन र? परमेश्वरले रोमका विश्वासीहरूलाई प्रेम गर्नुभयो अनि हामीलाई पनि परमेश्वर प्रेम गर्नुहुन्छ। हामी पनि परमेश्वरका प्रियहरू हौ। हामी मित्र रोमी विश्वासीहरूको साथै परमेश्वरका प्रियहरू हौ। साथै हामीलाई पनि पवित्र जन हुनलाई बोलाइएको छौ र सबै विश्वासीहरू पवित्र जन अर्थात सन्तहरू हुन्। पवित्र जन आफैलाई माथि उठाउने व्यक्ति होइन, तर पवित्र जन ख्रिस्टलाई माथि उचाल्दछ। कुनै व्यक्ति तब पवित्र जन बन्दछ, सन्त बन्दछ, जब ख्रिस्ट उसको उद्धारकर्ता बन्छ। संसारमा खालि दुई प्रकारका मानिसहरू छन्, पवित्र जनहरू र पापीहरू। यदि तपाईँ पापी हुनुहुन्न भने तब तपाईँ पवित्र जन हुनुहुन्छ, अनि यदि तपाईँ पवित्र जन हुनुहुन्छ भने यो यस कारणले कि तपाईँले उहाँलाई विश्वास गर्नुभएको छ। तपाईँको आचरण वा चरित्रले तपाईँलाई पवित्र जन बनाउँदैन। यो ख्रिस्टमा तपाईँको विश्वासले र तपाईँ उहाँको निम्ति अलगिनु भएको सेवक हुनुहुन्छ। जस्तो कि पाउलले शुरूमै भने कि तिनी ख्रिस्टको बन्धुवा दास थिए। पद सातको अन्तिम खण्डमा भन्छन्, येशु ख्रिस्टबाट अनुग्रह र शान्ति। अनि यो कथन अनुग्रह र शान्ति पाउलको अन्य पत्रहरूमा अभिवादनमा पाइन्दछ। अनुग्रह चाहिँ अन्य जातिहरूले प्रयोग गर्ने अभिवादनको शब्द हो, जबकि शान्ति यो हिब्रू भाषामा सालोम हो, यो यहुदीहरूले प्रयोग गर्ने अभिवादनको शब्द हो। पाउलले यी दुवैलाई एकसाथमा मिलाउँछन्। अमित्र, आज हामीले पाउलको अभिवादन भएको देख्यौं। अर्को दिन पद आठबाट अगाडि अध्ययन गर्नेछौ। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 679 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।